एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिको स्थानीय रेडियोहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई साङ्गीतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारीमा तपाईँ पनि सहभागी भई आजको विषयवस्तुमा आफ्नो विचार, जिज्ञासा तथा आजको अतिथिलाई तपाईँ आफ्नो प्रश्नहरू राख्न सक्नुहुन्छ। नेपाल चौतारीमा सहभागी हुनका लागि तपाईँले एनटिसी प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले 1660013457 नम्बरमा फोन गर्दै गर्नुहोला भने, तपाईँ एनसेल प्रयोगकर्ता हुनुहुन्छ भने 98015775008 फोन गर्न सक्नुहुन्छ। साथै तपाईँ फेसबुक वा हाम्रो पात्रो मार्फत हाम्रो कार्यक्रम हेर्दै सुन्दै गरिरहनु भएको छ भने हामीलाई तपाईँका विचार, प्रतिक्रिया, सुझाव तथा प्रश्नहरू त्यहीँ पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। तपाईँको प्रश्न, जिज्ञासाहरू म कार्यक्रममा समावेश गर्ने प्रयास गर्नेछु।
लैङ्गिक विभेद र असमानता विरुद्ध नागरिक खबरदारी।
कुनै पनि फेस्टिभल चाहिँ महिला मैत्री छैन नि, घरभित्रको काम महिलाको हो भन्ने एक प्रकारको स्टिग्मा हुन्छ नि, त्यो चाहिँ हाम्रो समाजमा छ।
जहिले पनि यौनिकता लैङ्गिक अल्पसंख्यकलाई दिने अधिकारहरूको कुरामा सरकार चाहिँ नेगेटिभ हो कि किन हो, तर उहाँहरूले छुटाइराख्नु भएको छ।
महामारी नियन्त्रणका लागि विज्ञ र राज्यका जिम्मेवार निकाय बीच संवाद।
ट्रेस र आइसोलेटमा त हामी असाध्यै नै राम्रोसँग चुक्यौँ, गरेकै छैनौँ अहिलेसम्म। हामीले कन्ट्याक्ट ट्रेसिङ जसरी हुनु पर्थ्यो,
अनि आफ्नो स्वास्थ्यको बारेमा ध्यान नदिने, अनि म मनपरी गर्छु अनि सरकारले ठिक गर्नुपर्छ भन्ने पनि फर्क हुन्छ।
विविध विचारको मदानी नेपाल चौतारी।
हामीले आजसम्म त्यो समावेशिताको हिसाबले जति उपलब्धि प्राप्त गरेका छौँ, उपलब्धिको पाटोलाई हामीले देख्दै नदेखेर अँध्यारो पाटो मात्र हेर्नु चाहिँ हुँदैन।
प्रसारण सहकार्य ब्रडकास्टिङ एसोसिएसन अफ नेपाल, बान।
यात्रा सुन्न मनमा गाउँदा तारा बाजी,
तारा बाजी,
तारा बाजी, न त पक्ष न विपक्ष न त नारा बाजी।
ढुक्कै सँग सिक्ने अनि सिकाउने थलो,
जहाँ बाटै निस्कन्छन् गर्ने देशको भलो।
विद्यालयमा कहाँ हुन्छ चिन्ता अनि डर,
हिंसा रहित शान्ति क्षेत्र समानताको घर,
शान्तिको घर, शान्तिको घर, शान्तिको घर, शान्तिको घर।
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी।
हजुर, तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। नेपाल चौतारीमा हामी आइतबारको खण्डमा चाहिँ सधैँ खास गरी कोरोना संक्रमणको कारण विभिन्न वर्गका महिलाहरूलाई खास गरेर कसरी प्रभाव पारेको छ भन्ने बारेमा कुरा गर्छौँ। अहिलेसम्म हामीले दलित समुदायका महिला, त्यस्तै गरेर सीमान्तकृत वर्गका महिला, मधेसी महिला अनि मुस्लिम महिलाहरूलाई कसरी प्रभाव परेको छ, अपाङ्गता भएका महिलाहरूलाई कसरी प्रभाव पारेको छ भनेर कुरा गरी रहेका छौँ। यसै क्रमलाई जोड्दै गर्दा चाहिँ आज हामी चाहिँ नेपाल चौतारीमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर महिलाहरूलाई आर्थिक रूपमा परेको सङ्कट को सेरोफेरोमा रहेर र अबको बाटोमा के हुन्छ भनेर चाहिँ हामी छलफल गर्दैछौँ। यो विषयमा छलफल गर्नका लागि हामीसँग आज अतिथि हुनुहुन्छ ट्रेड युनियन महासङ्घकी राष्ट्रिय कमिटी सदस्य तथा महिला कमिटी एकी अध्यक्ष मीना गुरुङ। मीनाजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ। मिनाजी हामीसँग इन्टरनेटको मार्फतबाट जोडिनु भएको छ।
नमस्कार, नेपाल चौतारी सुनिरहनु भएका, हेरिरहनु भएका सम्पूर्ण आदरणीय जनसमुदायमा पनि हार्दिक अभिवादन अनि गुड मर्निङ।
हजुर, अनि अहिले कामकाज कस्तो हुँदैछ मिनाजी?
कामकाज त अब कोभिडले गर्दाखेरि ठप्पै भएको हो, तर बिस्तारै बिस्तारै अब अहिले हामी नेपालीहरूमा एउटा क्षमता, आत्मीय क्षमता अलिक बढी नै वृद्धि भएको जस्तो हिसाबले अहिले हामीहरू फेरि आफ्नो त्यो खस्किएको व्यवसाय, खस्किएको जीवनलाई माथि उठाउन लागिरहेका छौँ। म पनि त्यही दौडमा छु भने अर्कोतिर अब आफ्नो जिम्मेवारीहरू बहन गर्दैछु।
हजुर, तपाईँ ट्रेड युनियन महासङ्घ जी फन्डको चाहिँ राष्ट्रिय कमिटीमा पनि हुनुहुन्छ र साथसाथै तपाईँको ठुलो भूमिका चाहिँ तपाईँ ट्रेड युनियनको महिला शाखा वा महिला कमिटीको अध्यक्ष पनि हुनुहुन्छ, होइन?
हजुर, यसरी भनिन्छ होला। म चाहिँ नेपाल ट्रेड महासङ्घ जी फन्डको उपाध्यक्ष,
हजुर,
अनि यता राष्ट्रिय महिला कमिटीको अध्यक्ष।
हजुर, तपाईँ महिला कमिटीको अध्यक्ष हुनुहुन्छ, होइन? मैले मलाई तपाईँसँग सोध्न मन लागेको मेरो पहिलो प्रश्न चाहिँ, जस्तो महिलाका लागि, महिला कामदारका लागि चाहिँ जी फन्डले कसरी काम गर्छ, के काम गरिरहनु भएको छ, बताइजाउन।
अब जी फन्डले महिलाको सेक्टरमा भन्ने हो भने यो 2046 साल श्रावण 5 गते जब जी फन्ड स्थापना भयो, तत्पश्चात 2048 साल पछि जुन हाम्रो महाधिवेशनबाट चाहिँ त्यहाँ त्यति बेला चाहिँ हाम्रो महिलाहरूको सङ्ख्या न्यून वा भनौँ शून्य अवस्थामा थियो, होइन? पछि 2049 साल पश्चात चाहिँ लगातार हाम्रो अहिले महिलाहरूको जुन किसिमको एउटा मजदुर महिलाहरूको नेतृत्व विकास वा क्षमता अभिवृद्धि हुँदै, सङ्गठित हुँदै, उहाँहरूको जुन किसिमको एउटा अग्रता अगाडि बढेको छ, त्यसले अहिले हाम्रो जी फन्ड अन्तर्गत 33% मात्र होइन 40% महिलाहरू चाहिँ हामीहरू विभिन्न संरचनामा चाहिँ आफ्नो जिम्मेवारीहरू वहन गर्दै आफ्नो कर्मक्षेत्रमा लागिरहेका छौँ। यसले के भन्छ भने अहिले जी फन्डले महिलाहरूको सेक्टरमा महिलाहरूको हक अधिकारको लागि विगतमा राष्ट्रिय जति पनि महिलाहरूको इस्युहरू विभिन्न सङ्घ संस्था, विभिन्न नेतृत्ववर्गले उठाउनु भयो, त्यो सँगसँगै वा त्योभन्दा नै अगाडि सरेर धेरै किसिमका महिलाहरूको यो असमानता, महिलाहरूप्रति भएको शोषण, अन्याय, अत्याचारको विरुद्धमा चाहिँ आफ्ना आवाजहरू बुलन्द गर्दै त्यसलाई सफलता पनि हासिल गर्दै गइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
हजुर, मसँग यहाँ एउटा तथ्याङ्क छ, होइन? यो चाहिँ केन्द्रीय तथ्याङ्क विभागले चाहिँ नेपालमा श्रम सर्वेक्षण गरेको प्रतिवेदनको आधारमा चाहिँ नेपालमा दैनिक ज्यालादारी गरी खाने श्रमिकहरूको संख्या 15,86,000 छ, होइन? यसमा चाहिँ यो चाहिँ अब कुल श्रमिकको 41.9% हो भनिएको छ, जसमा चाहिँ पुरुषको संख्या 11,75,000 छ, होइन? त्यसै गरी महिला श्रमिकहरूको चाहिँ 4,11,000 छ। यो चाहिँ 37.9% भन्नुपर्छ यसलाई, होइन? अनि त्यसै गरेर चाहिँ यो चाहिँ दैनिक ज्यालादारीमा काम गर्ने महिलाहरूको संख्या हो यो 4,11,000, होइन? त्यसै गरेर चाहिँ अनौपचारिक क्षेत्रमा भनिएको छ 26,75,000 चाहिँ अनौपचारिक क्षेत्रमा चाहिँ काम गर्ने महिलाहरू हुनुहुन्छ, होइन? यत्रो सङ्ख्यामा मैले यो तथ्याङ्क भन्नुको अर्थ मैले कहाँनिर जोडिरहेको थिएँ भने कोरोना सङ्क्रमणले गर्दाखेरि जो चाहिँ दैनिक ज्यालादारीमा काम गर्ने, खास गरेर जो चाहिँ घरमा घरेलु कामदारको रूपमा काम गर्नुहुन्छ वा दैनिक चाहिँ कृषिका खेतीमा काम गर्नेहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कोरोना सङ्क्रमणले पारेको प्रभाव त ठुलो प्रभाव छ नि त, होइन? यसका लागि तपाईँहरूले जी फन्डबाट चाहिँ हेर्नुभएको छ, अहिले तपाईँहरूसँग केही त्यस्तो खालको प्रतिवेदन छ जसमा चाहिँ उहाँहरूको अवस्था कस्तो छ भन्ने बारेको छ त पछिल्लो अपडेट केही?
हजुर हजुर, यस्तो छ। अब हजुरले जुन तथ्याङ्क भन्नुभयो, जस्तै अहिले संयुक्त राष्ट्रसङ्घको अध्ययन अनुसार पनि 76.1 पुरुष र 49.4% महिला आर्थिक उत्पादनको क्षेत्रमा सहभागी भएका छन् भन्ने तथ्याङ्कले पनि हामीले के भन्न सक्छौँ भने हजुरको त्यो तथ्याङ्क मुताबिक अब महिलाहरूको यो सङ्ख्याको हिसाबले हामी जति आफ्नो कार्यक्षेत्रमा आफ्नो जुन किसिमको दैनिकी गुजारा गर्ने, जीवनयापन गर्ने क्रममा जुन आफूले गर्नुपर्ने कर्महरूमा लागिरहेका महिलाहरूको अवस्थालाई अहिले त्यसमा पनि दैनिक जालादारी मजदुरी गर्ने महिलाहरूलाई छुट्याएर कुरा गर्दा चाहिँ उहाँहरूको अवस्था अहिले कोरोनाले त धेरै नै दुःखदायी बनायो, तर त्योभन्दा अगाडि पनि त्यो वर्ग त्यो समूह त्यस्ता महिला दिदीबहिनीहरूको भने स्थिति ज्यादै नाजुक मलाई अनुभूति भइरहेको छ। त्यसले गर्दा जिफनले अहिले यति बेला हाम्रो नेपाल ट्रेड महासङ्घको जुन किसिमको जिफन अन्तर्गतको नीति नियम विधान छ र अहिले हाम्रो प्रयास छ, हाम्रो अभियान छ जस अन्तर्गत अहिले हाम्रो 2074 आएको श्रम ऐनले हामी सम्पूर्ण कुनै पनि दैनिक जालादारी गर्ने होस्, औपचारिक होस्, अनौपचारिक होस्, सबै चाहिँ अब समान हो, सबैलाई एकै किसिमको अब हक अधिकारहरू एउटै किसिमका राज्यले चाहिँ आँखाबाट चाहिँ व्यवहार वा त्यो किसिमको नीति नियमहरू बनाउनु पर्छ भन्ने कुराहरू उठाउँदै त्यसलाई सफल गर्दै अहिले यहाँ औपचारिक अनौपचारिक फर्मल इन्फर्मल पनि नरहेको र अहिले बनिएका सबै नियम कानुनले सबैलाई त्यही किसिमको समान सेवा सुविधा दिने जस्ता कुराहरू पनि सफल भएको कुरा यहाँलाई थाहा छ र अहिले हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई पनि थाहा भएको कुरा हो। र अब कोरोनाको प्रभावबाट जुन पीडित भएका हाम्रा दैनिक ज्यालादारी मजदुर गर्ने साथीहरूको अवस्थालाई भने हामीले एकपल्ट फेरि यहाँनिर अझ फर्केर हेरौँ त्यो लकडाउनको बेलालाई। त्यो बेलामा साध्यै कष्टदायी उहाँहरूले जीवनयापन गर्नु पर्यो, त्यसमा त हुनु त प्रभाव त अब सबैलाई पर्यो, तहगत पर्यो, मान्छेको आफ्नो औकात अनुसार पर्यो होला, मान्छेको आफ्नो अवस्था अनुसार पर्यो होला, तर त्यसमा बढीभन्दा बढी चाहिँ यहाँले भने जस्तै अब दैनिक जालादारी मजदुरी गरेर खानेहरूलाई घरबाट बाहिर निस्कन नपाउँदा कोरोनाको सङ्क्रमणबाट बस्नको लागि लकडाउन गर्नै पर्यो सरकारले, त्यसमा अझै त्यस्ता हाम्रा मजदुर साथीहरू घरभित्रै बस्दा आफ्नो जो नभएको कारणले, आफ्नो बचत नहुनाको कारणले उहाँहरूलाई साह्रै नै दैनिक रूपमा जुन आफूले बिहान बेलुकी आफ्नो पेट पाल्नुपर्ने अवस्थालाई पनि साह्रै नै कष्टदायी हिसाबले बिताएको घटना हामीलाई थाहा छ। त्यसलाई अब त्यो समस्यालाई समाधान गर्न तत्काल नेपाल ट्रेड महासङ्घ जिफनले आफ्नो नीति एउटा बनायो, जस अन्तर्गत सरकारसँग लबिङ गर्यो र सरकारलाई गएर अब राहतको व्यवस्था गर्नुपर्छ सरकार भन्ने कुराको काम पनि हाम्रो नेपाल ट्रेड महासङ्घ जिफनले नै गरेको कुरा हो, जसबाट सरकारले फेरि एउटा कार्यविधि बनायो जस अन्तर्गत यस्तो प्रकारले अब दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई सरकारको तर्फबाट यो लकडाउनभित्र चाहिँ बिहान बेलुकी एउटा दाल भात खाने व्यवस्था गर्नुपर्छ भन्ने कुराको जुन एउटा काम भएको छ त्यसमा धेर थोरै चाहिँ त्यो वितरण प्रणालीमा वा वितरण गर्ने तरिकामा केही कुराहरू अब्जस केही समस्या पनि सिर्जना नभएको होइन, तथापि सरकारलाई दबाब दिने, सरकारलाई त्यो समस्या बोध गराउने, सरकारलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउने काम चाहिँ नेपाल ट्रेड महासङ्घ जिफनबाट भएको कुरा म यहाँलाई जानकारी गराउँछु, जसले गर्दा हदसम्म केही त्यस्ता पीडित भएका हाम्रा कोरोना र लकडाउनको कारणले अस्तव्यस्त घर परिवारमा नै एउटा साह्रै ठुलो सङ्कट परेको अवस्थामा छाप पार्नको लागि पनि त्यो समस्या समाधान भएको हो। त्यसैले गर्दा अब अहिले बिस्तारै फेरि लकडाउन पनि खुल्दै गयो र आज हामी सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू कोरोनाबाट डराएर होइन, अब हामी कोरोनासँग सँगसँगै हातेमालो गर्दै लिभिङ टुगेदरको रूपमा काम गर्नुपर्छ, जस नगरेमा हाम्रो आर्थिक जुन किसिमको एउटा स्थिति छ।
हजुर मिनाजी, म अलिकति यहाँनिर रोक्छु हजुरलाई, होइन जस्तो हामीले कोरोना सङ्क्रमणको लकडाउनको बेलामा चाहिँ तपाईँले भन्नुभयो होइन, अब छाक टार्नका लागि चाहिँ तपाईँहरूकै सल्लाहमा वा तपाईँहरूले नै पहल गरेर चाहिँ कम्तीमा पनि बिहान बेलुकाको छाक टार्नको लागि राहतको व्यवस्था त गर्नुभयो, तर राहतले नै जिन्दगी कति दिनसम्म जान्छ होइन, अहिले हामी चाहिँ कोरोना सङ्क्रमणको त्रास बाट निस्किसक्यौँ त भन्न अलिक छिटो होला होइन, तर कम्तीमा चाहिँ हामी नयाँ तरिकाबाट आफ्नो जीवनयापन सुरु गरिरहेका छौँ, तर पनि जस्तो व्यावसायिक रूपमा हेर्दाखेरि जसले जागिर गुमाए अझै पनि बजारमा चाहिँ काम गर्ने ठाउँको चाहिँ सीमितता छ होइन, अनि जहाँ पहिले मान्छे 10 काम गर्थे त्यहाँनिर अहिले झरेर 5-6 पुगेका छन्, ती जागिर नभएका व्यक्तिहरू जसको जागिर छुट्यो उनको फ्यामिलीमा त एक त लकडाउनले गर्दा हेर्दाखेरि उनीहरूको परिवारमा वा ती श्रमिकहरूको परिवारमा चाहिँ आर्थिक रूपमा भार त पर्यो नै, अब अझ पनि जागिर पाइसक्ने वा काम पाउने दैनिक रूपमा त्यसरी काम पाएर चलाउन सक्ने अवस्था त फर्किएको छैन अझै पनि होइन भने राहतको प्याकेजमा चाहिँ जहिले पनि हामीले यो दाल चामलको कुरा गर्छौँ तर चाहिँ लङ टर्मको हिसाबले चाहिँ काम पनि होस् अब खुलिसक्यो अब काम होस् यो खालको काम चाहिँ हामीले घर बसेर पनि गर्न सक्छौँ वा यो वर्गलाई चाहिँ काम दिनै पर्छ भन्ने कुराको लागि तपाईँहरूले के गर्दै हुनुहुन्छ?
एकदम ठिक छ बहिनी, धन्यवाद। त्यसकै लागि त सरकारमा अब प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि त्यो समयमा पछि लकडाउन खुले पश्चात हाम्रा विशेष गरेर यी दैनिक जालाधारी दैनिक रूपमा चाहिँ काम गर्ने हाम्रा त्यस्ता समूहलाई त्यस्ता साथीहरूलाई मजदुर साथीहरूलाई त्यसले केही राहत पुर्याएको छ, काम उपलब्ध गरायो र आफूले काम गरेर खान पाउने वातावरण सृजना गरायो। र यसो भनिहेर्दाखेरि यो कोरोनाले त अझै बढी प्रभाव त पारेको ठाउँहरू अरू पनि छन् तर दैनिक जालादारी गर्नेहरूको अवस्था चाहिँ किन त्यस्तो हुन गयो भने अब सबैजना बाहिर बाहिर जिल्लाबाट आएर अब काठमाडौँ केन्द्रित भएर सहर केन्द्रित भएर जहाँ व्यवसाय छ जहाँ बढी औद्योगिक होइन क्षेत्रहरू छन् आफूलाई काम जहाँ पाउँछ त्यस्तो ठाउँमा माइग्रेसन भएर आउने बस्नुपर्ने स्थितिले गर्दा हाम्रा ती मजदुर साथीहरूकोलाई लकडाउनमा चाहिँ त्यो किसिमको असर परेको। जब हामीले हाम्रो सरकारले भनौँ यो बिस्तारै लकडाउनबाट हामीलाई बाहिर ल्याइसके पश्चात चाहिँ सबै आफ्नो कर्मक्षेत्रमा त्यसमा पनि अझ क्याटेगोराइज गरेर कसले पहिला आफूलाई चाहिँ त्यो कार्यक्षेत्रमा लैजाने भन्ने किसिमको पनि त्यो विधि पनि अप्नाइएको थियो जसले गर्दाखेरि चाहिँ हाम्रा यो दैनिक जालादारी मजदुरी गर्ने साथीहरूले पनि काम बिस्तारै पाउन लागेको अवस्था हो र अहिले कामबाट अब जुन हटाउने कुराहरू कामबाट कोरोनाकै कारणले कामबाट आफ्नो जुन छुट्नुपर्ने अवस्थामा चाहिँ केही त्यस्ता साथीहरू यो दैनिक जालादारी गर्ने साथीहरू पनि धेरै मारमा पऱ्यो भने विशेष गरेर औद्योगिक क्षेत्रमा गर्ने साथीहरूलाई पनि धेरै समस्या परेको हो। त्यसै गरेर पर्यटन अब क्षेत्रमा काम गर्ने मजदुरहरूलाई भने अझै बढी मार परेको हो। तर पछि यो विकासको क्रम अहिले हाम्रो यो विकासमा सबैजना निर्माणको क्रम छ त्यसले गर्दा त्यो निर्माणको काम गरि नै रहनुपर्ने र कोरोनाभित्र पनि त्यो काम सुरु भएको हुनाले हाम्रा ती साथीहरू फेरि घरबाट फर्केर काममा जोडिनु भएको छ जसले गर्दाखेरि उहाँहरूले फेरि आफ्नो जीवनलाई पुनर्स्थापना गर्नको लागि एउटा अवसर पनि प्राप्त भएको छ। तर कामबाटै निकालिहाल्ने अवस्थामा चाहिँ हामीले जहाँ जहाँबाट रिपोर्ट पाएका छौँ त्यो ठाउँमा नेपाल टुरिज्म महासङ्घ जीवन उत्तरबाट लबिङ गर्ने उहाँहरूलाई त्यसको कारण खोज्ने र उहाँहरूलाई आफ्नो कामबाट नहटाउनको लागि अनुरोध गर्ने भएन भने कानुनी आफ्नो प्रावधानबाट उहाँहरूसँग हाम्रो वार्तालाप गर्ने काम गरेर उहाँहरूलाई फेरि काममा पुनर्स्थापित गराउने काम हामीले गरिरहेका छौँ।
हजुर, तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ।
तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँ आजको छलफलको विषयमा तपाईँ पनि आफ्नो प्रश्न जिज्ञासाहरू चाहिँ अहिले भनिएका नम्बरहरूमा फोन गरेर भन्न सक्नुहुन्छ। हामीसँग फोनमा अहिले धनबहादुर बम हुनुहुन्छ कञ्चनपुरबाट, म उहाँको विचार लिइहाल्छु। धनबहादुरजी
हजुर नमस्ते। नमस्ते
हजुर, नमस्ते, माफी चाहन्छु एकछिन तपाईँलाई कुराएँ मैले।
अतिथिजीलाई पनि मेरो नमस्ते।
हजुर, तपाईँको विचार प्रतिक्रिया राखिहाल्नुहोस्।
म मेरो विचार त हजुरको यसो छ, यो पिछडिएका अनि दलित वर्ग अनि सबै जेलादारी जेला गर्ने मजदुर गर्ने
उहाँको फोनमा केही समस्या आएको छ, उहाँले फेरि फोन गर्दै गर्नुहोला। म हाम्रो कुराकानीको क्रमलाई चाहिँ अगाडि बढाउँछु। तपाईँले भन्दै हुनुहुन्थ्यो मिनाजी कि काममा बिस्तारै फर्किने क्रम सुरु भएको छ, होइन? दैनिक जालादारीमा काम गर्नेहरूलाई पनि जस्तो विकासका कामहरूमा उहाँहरू फर्किरहनु भएको छ। जी फन्डले के अब कोरोना संक्रमणको त्रासबाट हामी निस्किसकेका छैनौँ, तर कामबाट फर्किने यस्ता काममा फर्किने यस्ता दैनिक ज्यालादारी मजदुर महिलाहरूलाई चाहिँ कम्तीमा पनि सुरक्षाको यो 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 चिजहरू चाहिँ अपनाउनुहोस् भन्ने खालको केही काम गर्नुभएको छ कि छैन?
एकदमै त्यो एकदमै गरिएको छ, त्यो त अब सरकारले पनि अनिवार्य गराएको कुरा हो। त्यसमा चाहिँ जो रोजगारदाता हुनुहुन्छ उहाँले त्यसलाई त्यो विधिलाई त्यो नियमलाई पालना गर्नुपर्ने कुरा सायद हामीले भनिरहनु नपर्ला। त्यसैले हाम्रा कामदारहरूलाई हामीले औद्योगिक क्षेत्रदेखि लिएर अब अघि भर्खर हाम्रो एकजना साथीले पनि त्यहाँ प्रश्न उठाउन खोज्नु भएको थियो, एकदमै अब पिछडिएका अलि आर्थिक रूपले विपन्न भएका त्यो सेक्टरका हाम्रा साथीहरूलाई चेतनाको हिसाबले पनि हामीले जागरुक गराउने कामहरू पनि जिफन्डबाट भएको छ। जिफन्डले त्यस्ता कार्यक्रमहरू आफ्नो आफ्नो प्रदेश स्तरमा आफ्नो आफ्नो जुन किसिमको एउटा हाम्रो कमिटीहरू संरचना छ नगर स्तरमा तहमा हामीले त्यस्ता किसिमका सचेतना कार्यक्रमहरू गराउने, तालिमहरू चलाउने, हाम्रो आफ्नै किसिमको एउटा ट्रेड युनियन हाम्रो स्कुल छ जस अन्तर्गतबाट खटिएका हाम्रा त्यहाँका नेतृत्वगणले उहाँहरूलाई आफ्नो आफ्नो सेक्टरमा हाम्रा त्यस्ता धेरै घटकहरू छन्, त्यसमा हाम्रो क्युपेक भन्ने एउटा युनियन छ, एउटा सङ्गठन छ जसमा चाहिँ यसरी ज्यालादारीमा काम गर्ने मजदुरहरूको नै त्यहाँ बाहुल्यता हो, त्यो नै उहाँहरूको सङ्गठन हो, जसले गर्दाखेरि त्यो सङ्गठनले केन्द्रीय रूपबाट उहाँहरूलाई ठाउँ ठाउँमा विविध किसिमका अहिलेको समसामयिक समस्याबारे उहाँहरूलाई सचेत गराउँदै उहाँहरूलाई कसरी आफ्नो जीवन निर्वाह गर्न सकिन्छ, कसरी आफ्नो व्यक्तित्व विकास गर्न सकिन्छ, कसरी आफ्नो नेतृत्व विकास गर्न सकिन्छ र आफूले आफ्नो हक अधिकार कसरी अब बुझेर त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो, त्यसलाई कसरी अप्नाउने, त्यो बारेमा कसरी सचेत हुने भन्ने कुराहरू चाहिँ हामीले आफ्नो आफ्नो घटकबाट पनि त्यस्ता तालिमहरू चलाउँछौँ भने महासङ्घले आफ्नै किसिमको नीति र विधि बनाएर कार्ययोजना बनाएर त्यस्ता कार्यक्रमहरू हामीले गरिरहेका छौँ र हाम्रा अहिले नजान्ने पनि सायद कोही पनि हुनुहुन्न। यो कोरोनाको बेलामा यदि सुरक्षित भएर काम गरिएन भने त्यति एउटा आफ्नो दैनिकी जीवन निर्वाहको लागि गर्नुपर्ने कामले भोलि रोगबाट ग्रसित भयो भने उहाँहरूलाई फेरि अर्को किसिमको समस्या पर्छ। जीवन बिमाको कुराहरू गरिएको, अब अहिले कोरोना बिमाको कुराहरू सबै हामीले गरिरहेकै छौँ। त्यसले गर्दा यो बारेमा चाहिँ हामी आफै पनि धेरै नै आफ्नो जिम्मेवारीप्रति सचेत भएको यहाँलाई म जानकारी गराउँछु।
हुन्छ, हामीसँग यहाँ गोपाल राई हुनुहुन्छ धरानबाट, म उहाँको प्रश्न जिज्ञासा लिइहाल्छु। गोपालजी
नमस्कार। हजुर
नमस्ते, नेपाल चौतारीमा स्वागत छ, तपाईँको विचार राखिहाल्नुहोस्।
हजुरलाई धन्यवाद। त्यति हजुरको सानो सुनिँदैछ, हजुरले सुन्नु हुँदैछ कि सुन्नु भएको छैन?
मैले हामीले तपाईँको आवाज राम्रोसँग सुनिरहेको छौँ गोपालजी, तपाईँ आफ्नो विचार जिज्ञासा राख्नु।
हजुर हजुर, हाम्रो अतिथि मेमलाई मेरो नमस्कार। म के भन्न चाहन्छु भने जति पनि सङ्घ संस्थाहरू अहिले सरकारसँग जोडिएको सङ्घ संस्थाहरूले खासै काम चाहिँ गरे जस्तो मलाई लाग्दैन। जस्तो खालको चाहिँ त्यो सरकारको कदम छ त्यस्तै खालको चाहिँ सङ्घ संस्थाले पनि कदम चालेको उठाएको जस्तो लाग्छ मलाई। जति पनि अहिलेको गाउँघरको एउटा सङ्घ संस्था राज्यसँग नजोडिएको सङ्घ संस्थाले बरु साधारण ती सङ्घ संस्थाले काम गरिरहेको छ। अब जस्तो कस्तो भने त्यो जति गरिबलाई पो थाहा छ त, त्यो अब जस्तै अहिले महिलाहरू कति चाहिँ गरिब गुटबार छ उनलाई पिर उनलाई थाहा छ, माथि सङ्घ संस्थामा भएको अलिक हुने खाने नै बसेको कारणले गर्दाखेरि ती उहाँहरूले चाहिँ भुले भुल्छ कि त्यस्तो दुःखको कुराहरू चाहिँ उहाँहरूले चाहिँ भुल्नु सक्छ भुलिरहेको छ। र त्यो जति पनि गरिबलाई मात्रै थाहा छ हुन्छ ती जति कसरी चाहिँ जीविका चलाएको छ के गरेको छ भन्ने कुरा सङ्घ संस्था जति यो एनजिओहरूमा बस्नेले यी कुराहरूलाई त्यति चाहिँ बुझ्दैनन् उहाँहरूको। उहाँ मलाई जस्तै मलाई ठिकै छ अब अरूलाई ठिकै छ भन्ने खालको चाहिँ त्यस्तो मात्रै कुरा बुझेको जस्तो लाग्छ
एनजिओहरूले
पनि। र त्यसले गर्दाखेरि अब यो गरिबको मनको दुख त उहीसँग मात्रै थाहा छ, जो यो सङ्घ संस्थाले काम गर्नु नसकेको कारण त्यो राज्य जस्तै जस्तै सरकार त्यस्तै मात्रै त्यही हुनुको कारण के त त्यो कि सरकारले नै त्यस्तै अह्राएको हुन्छ, तर सरकारलाई चाहिँ सङ्घ संस्थाले चाहिँ धेरै झकझकाउनु पऱ्यो नि त, मानेन भने त्यो सरकारले पनि ट्याकमा ल्याउनु पऱ्यो त्यस्तो संस्थाहरूले त।
हुन्छ, तपाईँको विचार हामीले बुझ्यौँ, यहाँको विचारको लागि धन्यवाद। हामीसँग अर्को फोन लाइनमा हुनुहुन्छ सुनसरीबाट पदम प्रसाद घिमिरे। पद्मजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ। हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ, तपाईँको प्रश्न जिज्ञासा राखिहाल्नुहोस्।
मेरो प्रश्न चाहिँ अब नेपालमा अब सर्वसाधारण मान्छेहरूले गरी खाने ठाउँ नभएर सरकार राजनीतिले पनि त्यही अनुसारले चल्यो, अब यसरी पुनर्स्थापन गर्दा पनि सांसदहरू किनबेच खालि पैसाको, अब भ्रष्टाचार गरेको चाहिँ कसैले आवाज निकाल्दैन, जनताले पनि कुनै नेतालाई साथ दिन्छन्, अब भ्रष्टाचार गरेर खाएको चाहिँ मा विरोध गर्दैनन्, चेलीबेटी बलात्कार भइराखेका छन्,
हुन्छ। पद्मजी धन्यवाद यहाँको विचारका लागि। मिनाजी, हामीले के दुईजनाको चाहिँ अहिलेसम्म प्रतिक्रिया सुन्यौँ होइन, मलाई गोपाल रायजीको कुराबाट कुरा गर्दै गर्दा चाहिँ हामी जसरी ट्रेड युनियन वा अन्य कुनै यस्ता खाली संस्थाहरूप्रतिको विश्वसनीयतामा चाहिँ अझै पनि सवाल रहेको देखिन्छ होइन, ट्रेड युनियनबाट अहिले म मेरो प्रश्न पनि सँगसँगै जोड्दै गर्दाखेरि चाहिँ जस्तो के सबै ज्यालादारी मजदुर जो दैनिकी ज्यालादारीमा काम गर्नुहुन्छ ती सबै महिलाहरू ट्रेड युनियनसँग आबद्ध हुनुहुन्छ त, वा आबद्ध हुनलाई के गर्ने त? अब
एकदमै आबद्ध सबैजना हुनुहुन्न, र अब यदि मैले अहिले हाम्रो प्रश्नकर्ता साथीको यो अघिको जिज्ञासालाई पनि जवाफ दिनु पर्ने हो भने म के भन्न चाहन्छु भने यो गरिबहरूको व्यथा आइएनजीले जस्ता संस्थामा रहनेले बुझ्दैन भन्नुभयो उहाँ साथीले, म उहाँको जिज्ञासाको लागि धन्यवाद दिन्छु। र प्रथममा त म उहाँलाई भन्न चाहन्छु यो आइएनजिओ जस्तो संस्था होइन, नेपाल ट्रेड युनियन महासङ्घ जिफन वा यस्ता जिफन जस्ता धेरै महासङ्घ धेरै मजदुरका सङ्गठनहरू छन्, त्यो सङ्गठनहरूले आइएनजिओको अवधारणाबाट काम गरेको भन्ने उहाँलाई लागेको मलाई त्यस्तो विचार आयो उहाँले उहाँको भनाइमा। यो भनेको एकदमै निष्पक्ष रूपमा एउटा मजदुरहरूको आफ्नै देशमा मात्रै होइन प्रवासमा पनि बसेर यहाँबाट आफ्नो घरको समस्या आफ्नो पारिवारिक समस्याबाट एकदमै बाध्यतावश विदेश जानु परेका प्रवासमा गइसकेपछि फेरि त्यहाँ रोजगारीको सेक्टरमा उहाँलाई परेका समस्याहरूलाई सम्बोधन गर्न, उहाँलाई संरक्षण गर्न, उहाँलाई प्रवर्धन गर्न, उहाँलाई सुरक्षा प्रदान गर्न, उहाँलाई हक अधिकार दिलाउन पनि नेपाल ट्रेड युनियन महासङ्घ जिफन निरन्तर लागिरहेको कुरा म हाम्रो उहाँ साथीलाई अनुरोध गराउँछु। र यसले आइएनजीको जस्तो होइन, यसले ग्रासरुट लेभलका सम्पूर्ण तल तलसम्म बस्ने गरिब निमुखा हाम्रा त्यस्ता मजदुरहरूको महिलाहरूको पुरुषको सबैको समस्या यसले खोज्ने र त्यस्ता समस्याहरूलाई समाधान गर्दै सरकारसँग लबिङ गर्ने र रोजगारदातासँग लबिङ गर्ने काम गरेको कुरा यहाँलाई सायद थाहा नभएको हुनसक्छ। त्यसैले एकपल्ट www.gfund.org खोलेर त्यो अनलाइन गएर यदि यहाँले हेर्नुभयो भने त्यहाँका अतीतका विगतका वा धेरै त्यस्ता कार्यहरूलाई यहाँले मध्यनजर गर्दै भोलि गएर यहाँमा पनि गरेको कुरालाई प्रशंसा गर्ने ठाउँ रहला भन्ने मलाई लाग्यो।
हजुर मिनाजी, अलिकति जोड्छु है म यहीँनिर, जस्तो सबै मजदुर वा सबै यसरी दैनिक ज्यालादारीमा काम गर्नेहरूको पहुँच चाहिँ यस्तो खालको अनलाइनमा छैन होला जहाँबाट चाहिँ जिफन्डको बारेमा जानकारी हुन्छ
भने तपाईँहरू एकपल्ट उहाँलाई त्यो यदि पहुँच छ भने गर्नु होला, र त्यसले आफ्नै देशभित्र भएको एउटा सङ्गठनले वा महासङ्घहरूले मजदुरको लागि के गरेको छ वा हामी जस्तो अरू त्यस्तै साथीहरूको लागि के गरेको छ त भन्ने कुरा उहाँहरूले बुझिदिनु उहाँहरूको पनि कर्तव्य हो, र बुझेर उहाँहरूले सही रूपमा सम्प्रेषण गरिदिनु भयो भने सायद काम गर्नेलाई हौसला प्रदान हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले गर्दा अहिले अर्को कुरा यहाँले भन्नुभयो जस्तै नेपालमा अहिले ट्रेड युनियन भनेको के भन्दाखेरि ट्रेड युनियनकै बारेमा धेरै कुराहरू अनभिज्ञ भएको र ट्रेड युनियनले गरिरहेको कामको बारेमा अनभिज्ञ भएको, ट्रेड युनियनको कार्य क्षेत्रको बारेमा अनभिज्ञ भएको कारणले पनि हामीमा यसमा यस्ता किसिमका विचारहरू उठ्नु स्वाभाविक छ। त्यसैले हाम्रो नेपाल ट्रेड युनियन महासङ्घ जिफन्डबाट अहिले 2003 जुन कमरेड मनमोहन अधिकारी र गिरिजा प्रसाद कोइरालीजीको नेतृत्वमा हामीले जुन आन्दोलन सुरु गरेको भनेर हाम्रो इतिहासले हामीले सम्झन्छौँ, यसरी अहिलेसम्म आउँदा हाम्रो त्यो इतिहासले के भन्छ भने एकदमै उत्कृष्ट प्रयासहरू मधुरको लागि गरेको र परिवर्तनका ती खाकाहरू पनि हामीले इतिहासमा लेख्दै आएका छौँ। तर अहिलेको घडीमा समसामयिक धेरै त्यस्ता विषयहरू उठानुहुन्छ, त्यसमा जसमा ट्रेड युनियनलाई नबुझ्दाखेरि हाम्रा रोजगार गर्ने हाम्रा साथीहरू श्रमिकहरू उहाँहरू ट्रेड युनियनमा आबद्ध हुन पनि सक्दैनन्, कतिले चाहँदैनन् नबुझेकै कारणले, कतिलाई हुन दिँदैनन् होइन रोजगारदाताले, यस्ता समस्या छन्। जब हामी आफ्नो अधिकारको लागि सङ्गठित हुँदैनौँ तबसम्म हामी आफ्नो अधिकार प्राप्त गर्न सक्दैनौँ भन्ने कुरा त अहिले विभिन्न सङ्घ संस्थाको यो भूमिकालाई हामीले मध्यनजर गर्दै बुझ्न सक्छौँ। त्यसैले गर्दा अब
मैनाजी म एकैछिनमा तपाईँको कुरामा जोडौँला, तर हामीसँग फोनमा केही श्रोताहरू हुनुहुन्छ, म उहाँहरूको विचार पनि फेरि लिइहाल्छु है। त हामीसँग कल्पना पौडेलजी हुनुहुन्छ ललितपुरबाट। कल्पनाजी नेपाल चौतारीमा स्वागत छ। कल्पनाजी उहाँको फोनमा समस्या आए जस्तो छ। हामीसँग राजेन्द्र जोशी हुनुहुन्छ डोटीबाट। राजेन्द्रजी
हजुर नमस्कार, मेरो अतिथिज्यूलाई नमस्कार गरेँ।
नमस्कार, यहाँलाई नेपाल चौतारीमा स्वागत छ। तपाईँको विचार जिज्ञासा छोटोमा भनिहाल्नु होला।
मेरो खासमा प्रश्न के छ भन्दाखेरि अतिथिज्यूलाई होइन, मेरो जिज्ञासा के छ भन्दाखेरि कोरोनाको कहरमा थुप्रै विदेशीका दाजुभाइ होइन स्वदेशीएपछि बेरोजगार भए, तिनीहरूलाई रोजगार दिनको निमित्त नेपाल सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्यायो, ल्याउने बित्तिकै त्यसको कार्यान्वयन पनि गरियो, त्यो गाउँदेखि सहरसम्म अनि सहरदेखि गाउँका कुना कुनासम्म त्यो पुग्यो, त्यसको आजकल जुन सञ्चालन पनि भइरहेको छ त्यसमा के देखिन्छ भन्दाखेरि प्रायः के देखिन्छ भन्दाखेरि होइन त्यसको यसो हेर्दाखेरि त्यसमा जुन विभेद गरेर आफ्ना आफ्ना मान्छेलाई मात्र स्वरोजगार दिएको, खासमा बेरोजगार भएका युवालाई त्यसमा स्वरोजगार नगरिएको, त्यसमा समावेश नगरिएको अहिले हेर्न सकिन्छ होइन। त्यो खासमा किन हो, त्यसको आफ्ना मान्छेलाई मात्र त्यसमा राख्न पाइन्छ कि, यदि नेपाल सरकारले गरेको हो भने त सबैलाई समान व्यापार गरेर त्यसमा स्वरोजगार बनाउनु पर्यो नि त। फेरि स्वदेश भित्रिएका युवाहरू थुप्रै अहिले गाउँघर छोडेर जुन विदेशिएका छन्
हजुर। राजेन्द्रजी हुन्छ, हामीले तपाईँको प्रश्न बुझ्यौँ। अब हामीसँग कल्पनाजी हुनुहुन्छ। कल्पनाजीको फोनमा फेरि पनि फेरि सम्पर्क गर्न सकेनौँ हामीले। हुन्छ मिनाजी, हाम्रो राजेन्द्रजीको प्रश्नबाटै जाँदाखेरि चाहिँ यस्ता खालका सरकारले दिने स्वरोजगारका अभियानहरूमा चाहिँ कतिको राजनीतिक दबाब हुन्छ भनेर यहाँहरूको महसुस कतिको गर्नुभएको छ वा के हुन्छ?
हजुर हजुर, उहाँलाई प्रश्नको लागि धन्यवाद छ। यो हाम्रो अहिले देशमा समस्या जति समाधान हुँदै जान्छ, समस्या नयाँ नयाँ जन्मिँदै जाने जस्तो हामीले महसुस पनि गरेका छौँ। सबै कुरा राम्रो गराउनकै लागि हामी लागिरहेका छौँ, नेपाली जनता लागेका छौँ, हाम्रा खटिएका सम्पूर्ण जिम्मेवार व्यक्तित्वहरू लागिरहेका छन्, जनप्रतिनिधि लागिरहेका छन्, सरकार लागिरहेको छ। तर पनि हामी किन त्यो आफ्नो सोचे जस्तो, आफूले सपना देखे जस्तो, आफूले चाहे जस्तो विषय प्राप्त गर्न सक्दैनौँ भन्ने कुरालाई नै यहाँनिर इङ्गित गर्न चाहन्छु। त्यसमा विशेष गरेर चाहिँ यो नीति बन्ने तर कार्यान्वयन नहुने प्रक्रिया भने यो हामीले देखि नै रहेका छौँ। त्यो कारणले सरकारले एउटा नीति ल्याउँछ, एउटा कार्यक्रम ल्याउँछ, त्यसलाई कार्यान्वयन गर्ने भनेको त अब तल तलसम्म ज जसले जिम्मेवारी पाउनु भएको छ उहाँले नै कार्यान्वयन गराउँदै लाने हो, र कार्यान्वयन भयो कि भएन भनेर जनता आफैले पनि त्यसलाई सचेत गराउने, जनता आफै पनि त्यो बारे अलिकति बढी जागरुक हुने जरुरी पनि भएको कुरा म यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसैले अब त्यहाँ आफ्नो भनेर त्यसमा चाहिँ जुन किसिम विभेद गरिन्छ यसको विरुद्धमा त हामी सबै आवाज उठाउनुपर्छ, हामी लाग्नुपर्छ। हजुरहरू सबै हामी सबैले अहिले आफ्नो अधिकार बुझि नै रहेका छौँ, संविधानले दिएका आफ्ना अधिकारहरू हक अधिकारहरूलाई हामीले कार्यान्वयन गराउनुपर्छ, त्यसलाई हामीले अब स्थापित गर्नुपर्छ भन्ने कुरामा तपाईँ हामीले एकअर्कोलाई भन्नुभन्दा पहिला आफैबाट त्यो काम सुरु गर्दै गयो भने, आफूले जिम्मेवारी वहन गर्यो भने सरकारले ल्याएका यी राम्रा राम्रा कामहरूलाई हामीले सफलता हासिल गर्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यसैले यो जुन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा किन चाहिँ सबैलाई समान गरिएन भन्ने कुरामा मेरो पनि जिज्ञासा रह्यो। त्यस्तो छ भने तपाईँ हामी ठाउँ ठाउँमा त्यो बारे सम्बन्धित निकायमा सम्बन्धित ठाउँमा गएर हामीले आफ्नो त्यो गुनासोहरू राख्नुपर्छ भनेर पनि म जोड दिन चाहन्छु।
हजुर, मलाई यहाँनिर अलिकति जोड्न मन लागेको चाहिँ हामीले सामाजिक सुरक्षा कोषको बारेमा चाहिँ ठुलो कुराकानी गर्यौँ र त्यो कोष स्थापना पनि भएको छ अहिले होइन, यसले चाहिँ श्रमिक दैनिक जालादारीमा काम गर्ने श्रमिक महिलालाई कसरी यसले फाइदा गर्छ र यो कोरोना संक्रमणको बेलामा यसले के यसबाट के फाइदा भयो भन्ने पनि तपाईँहरूलाई अलिक बढी थाहा हुन्छ, अलिकति यसको बारेमा जानकारी।
योगदानमा आधारित सामाजिक सुरक्षाको बारेमा चाहिँ अहिले यसले हामी यो देशमा रहेका जति पनि हामी श्रमिकहरू छौँ जसले अब औपचारिक अनौपचारिक क्षेत्रमा काम गरेर अब एकदम जीवनको सम्पूर्ण महत्त्वपूर्ण समय नै हामीले व्यतीत गर्नु परेको हुन्छ, त्यो अवस्थामा भोलि गएर कामको त्यो दौरान पश्चात हामी रिटायर हुन्छौँ वा त्यहाँबाट हाम्रो काम अबको अन्त हुन्छ, हामी फेरि अब उमेरको हिसाबले आफ्नो अस्वस्थताको हिसाबले भोलि घरमै बसिरहनु पर्ने स्थिति सिर्जना हुन्छ भने त्यो बेलामा हामीलाई कसले रेखदेख गर्ला त? घरमा यदि आफ्नो अब त्यस्ता सन्तानहरू छन् परिवार छन् भने त उहाँहरूबाट पनि ती अब वयोवृद्ध हुन लागेका वा ज्येष्ठ नागरिक हाम्रा त्यस्ता मजदुर साथीहरूलाई हेरविचार होला पनि यदि घरमा व्यवस्था छ भने, त्यो पनि छैन भने एक्लै हुनसक्छ श्रीमान श्रीमती मात्रै हुनसक्छ वा कोही पनि त्यस्ता हेरविचार गर्ने छैनन् भने त उहाँको जीवन त असाध्यै कष्टदायी हुनसक्छ जीवनको अन्ततिर। त्यसैले यो योगदानमा आए सामाजिक सुरक्षाले अहिले चाहिँ मजदुरहरूको जीवनमा एउटा पेन्सनको राम्रो व्यवस्था गरिदियो। अब हिजो
तर यसले त मिनाजी जस्तो कोरोना संक्रमणको बेला पनि त यसको ठुलो जिम्मेवारी थियो होला नि, किनभने कामकाज बन्द भयो होइन, अनि छाक टार्न बिहान बेलुकाको छाक टार्न पनि समस्या भयो, योभन्दा विषम परिस्थिति त फेरि के आउला र होइन, यो बेलामा त सामाजिक सुरक्षाको
सामाजिक सुरक्षा भनेको चाहिँ यो चाहिँ हामीले अहिले तत्कालै यसरी तुरुन्तै हामी यसलाई अहिले कार्यान्वयनमा गइरहेको अवस्था छ, त्यसमा यहाँले पनि बुझ्नु भएको छ पक्कै पनि यो योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चाहिँ रोजगारहरूको सूचीकरण गर्ने कामलाई धेरै छिटो द्रुत गतिमा लैजान सरकारले आह्वान गरिरहेको छ, निर्देशन गरिरहेको छ, तर योगदानमा आए सामाजिक सुरक्षालाई नै राम्रोसँग नबुझेको कारणले वा बुझाउन नसकेको कारणले धेरै रोजगार हाम्रा मजदुर साथीहरूले योगदानमा सामाजिक सुरक्षामा सूचीकृत हुन नपाएको अवस्था छ। त्यसको कारण भनेको एउटा मजदुरहरूको पञ्जीकरण नहुने त्यो किसिमको जुन एउटा स्थिति छ अहिले स्थानीय सरकारले हाम्रा मजदुरहरूलाई आफ्नो त्यो आफ्नो ठाउँमा आफ्नो त्यो जुन काम गर्ने साथीहरू कति हुनुहुन्छ त भन्ने किसिमको सूचीकरण नभएको कारणले पनि योगदानमा आए सामाजिक सुरक्षामा जान सकिरहेका छैनन् भने रोजगारदाताहरू जसले चाहिँ आफू आफ्नो त्यो कम्पनीमा वा आफ्नो काम गर्ने थलोमा कति हामीले मजदुर राखेका छौँ उहाँहरूको भविष्यलाई हामीले सुरक्षित गरिदिनुपर्ने दायित्व हो कि होइन त, यो कुराहरू नबुझिकन उहाँहरूले सामाजिक योगदानमा आए सामाजिक सुरक्षामा आफूले हाल्नुपर्ने 20% रकमलाई मात्रै माया गरेर उहाँले के गर्नु भएको छ भने आफ्नो मजदुरहरूको नाम सूचीकृत पनि गरिदिनु भएको छैन र यो भनेको त लङ टर्मको सुविधाको कुरा हो, यो तत्काल अहिलेको अहिले समस्या पर्यो अहिले नै प्राप्त गरिहाल्ने मात्रै पनि हुँदैन, अब स्वास्थ्य भयो भने स्वास्थ्यको कुरा चाहिँ तत्काल हुनसक्छ, उहाँलाई यदि योगदानमा आए सामाजिक सुरक्षा भयो भने उहाँको स्वास्थ्यमा कुनै त्यस्तो समस्या आयो भने त्यसले सुविधा दिन सक्छ, त्यसले उपचारको कुराहरूमा सहयोग गर्न सक्छ, बिमा गरेर त्यहाँबाट उहाँले सुविधा पाउन सक्नुहुन्छ, वृद्ध अवस्थामा पाउने जुन एउटा भत्ता छ जुन किसिमको पेन्सन छ त्यहाँबाट सुविधा हुनसक्छ, यस्ता कुरा जुन एउटा हामीले
यो चाहिँ लङ टर्ममा मात्रै हुन्छ होइन त, त्यसो भए अहिलेलाई त्यही बुझ्नु पर्ला,
अहिले भन्नाले पहिला सूचीकृत हुनु पर्यो सूचीकृत भएबाट उहाँले पाउने सुविधा त बिस्तारै त्यसमा सूचीकृत भएपछि उहाँ त त्यो लाइनमा बस्ने भयो नि आफ्नो सुविधा पाउनको लागि त, तर अब अहिले त सरकारले चाहिँ योगदानमा सांस्कृतिकमा सूचीकृत गर्नु पर्यो, अब रोजगारदाताले इमान्दारीपूर्वक गराउनु पर्यो आफ्नो कामदारलाई भने स्वयं जो चाहिँ अब रोजगार बिना स्वरोजगार भएर बसेका छन् त्यस्ता साथीहरू पनि सूचीकृत गराउनको लागि नेपाल ट्रेड युनियन महासङ्घ जीवन लगायत विभिन्न महासङ्घहरूको हाम्रो संयुक्त ट्रेड युनियनहरूले अहिले सरकारसँग यो बारेमा चाहिँ छलफल चलाइरहेको छ र विधिवत यसलाई योगदानमा सामाजिक सुरक्षा अब कसरी सफल गर्न सकिन्छ भन्ने कुरामा र अहिले विशेष गरेर चाहिँ स्वरोजगारहरूको लागि स्वरोजगारमा हाम्रा जति पनि मजदुर साथीहरू हुन्छ श्रमिकहरू हुनुहुन्छ उहाँहरूलाई पनि योगदानमा सामाजिक सुरक्षामा कसरी समेट्ने भन्ने बारेमा चाहिँ अहिले महासङ्घको चाहिँ ठुलो अहिले भूमिका चाहिँ यहाँ निर्वाह भइरहेको छ र हामीहरू महासङ्घका सम्पूर्ण नेतृत्वगणले यो बारे सरकारलाई सम्बन्धित सरकारवालालाई बुझाउने र यसलाई हाम्रो अन्तर्राष्ट्रिय एउटा जुन किसिमको व्यवस्था छ त्यो अनुसार यसलाई कसरी लागू गर्ने भन्ने कुरामा सरकारको ध्यान केन्द्रित गरेको छ भने हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले पनि स्वयं यसलाई चाहिँ राम्रोसँग स्वागत सम्मान गर्दै यो स्थितिलाई यो नीतिलाई चाहिँ उहाँले लागू गराउनको लागि तल तलसम्म निर्देशन पनि भइसकेको छ।
हुन्छ, हामीसँग कल्पना पौडेलजी हुनुहुन्छ, म उहाँको विचार लिइहाल्छु। आजको लागि उहाँ हाम्रो अन्तिम कलर हुनुहुन्छ। कल्पनाजी
हजुर
नमस्ते, यहाँलाई नेपाल चौतारीमा स्वागत छ। तपाईँको विचार छोटोमा भनिदिनु होला।
धन्यवाद। मैले उहाँसँग के जान्न चाहेँ भने नेपाली जनता 80 प्रकारका करहरू तिर्दा तिर्दा हैरान भएका छन्। अब यो कर तिरेर हामीले तिरेको करको दुर्बल भएको प्रशस्तै देखिएको छ। विकास निर्माणमा कहीँ कतै लाग्दैन। यो उठेको राजस्वको चाहिँ 90-95% चालु खर्चमा सकिन्छ। देश विकास त पटक्कै हुँदैन। अनि जुन चाहिँ अहिले यो युवा स्वरोजगार भनेर अथवा प्रधानमन्त्रीको रोजगार कार्यक्रम भनेर पठाइएका रकमहरू प्रशस्त दुरुपयोग भएका छन्। 5-10% चाहिँ उपयोग भएका होलान्, अरू सबै दुरुपयोग भएका छन्। यसलाई नियन्त्रण गर्नको लागि तपाईँहरूको योजना अथवा उद्देश्य, अब यो त सरकारी पक्षबाटै ठुलो अपराधिक कामहरू भएको हामीले महसुस गरेका छौँ। तपाईँहरूको चाहिँ यसलाई रोक्नलाई के उद्देश्य छ भन्नुहुन्छ?
हजुरको विचारका लागि धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। मिनाजी, उहाँको विचार पनि सुन्यौँ हामीले, उहाँले पनि अलिकति विश्वसनीयताकै कुरामा प्रश्न उठाउनु भयो। मलाई चाहिँ अब हामी कार्यक्रमको अन्त्यमा छौँ, अब जसले चाहिँ कोरोना संक्रमणको बेलामा चाहिँ आर्थिक रूपमा भार परेका दैनिक ज्यालादारी काम गर्ने महिला मजदुरहरूको लागि चाहिँ अब आगामी दिनमा चाहिँ रोजगारीको लागि तपाईँहरूले रोजगारदाता र स्थानीय तहहरूसँग गरिरहनु भएको केही छ भने वा अब कसरी जान्छ अबको बाटो भनेर मलाई छोटकरीमा भनिदिनुहोस् न।
हजुर, एकदमै धन्यवाद। उहाँ हाम्रो साथीले उठाउनु भएको कुरा पनि जायज हुनसक्छ। कतिपय ठाउँमा त्यस्ता किसिमका घटनाहरूले हामीलाई अलिकति पीडित बनाइरहेको छ। त्यसबारे चाहिँ यसरी नै हामी सबैले मिडिया, हामी सम्पूर्ण आम नेपाली जनता, अब सरकारवालाहरू, सम्बन्धित अब यसमा जिम्मेवारी बोकेका जिम्मेवार व्यक्तित्वहरूले यो बारे हामीले सुनेर यसलाई कसरी त्यस्ता समस्याहरूलाई हटाउन सकिन्छ यो बारे हामी सबै नै एक हुन जरुरी छ। उहाँको जिज्ञासाको लागि धन्यवाद छ। र अब अहिले विशेष हामीले यो कोरोना महामारी विरुद्धको लडाइँमा एक हौँ, श्रमिकहरूको रोजगारी आएर सामाजिक सुरक्षामा हामी ऐक्यबद्धता जनाऊ भन्ने किसिमका उद्घोषका साथ अहिले नेपाल ट्रेड महासङ्घ जीवन लागेको अवस्था छ। त्यसैले अब विविध यस्ता समस्याहरू भनेको मैले अघि पनि भने समय सान्दर्भिक रूपमा विषय परिवर्तन हुँदै आइरहेको छ हाम्रो सामु। हामीले सोच्दै नसकेको कोरोना आयो, कोरोनाले अहिले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर साथीहरूलाई साह्रै नै अप्ठ्यारो बनायो, साह्रै समस्या सिर्जना गर्यो। यस्ता समस्याहरू आफ्नो
मिनाजीको इन्टरनेटमा केही समस्या आएको जस्तो छ। आज कार्यक्रममा, आजको नेपाल चौतारीमा हामीले कोरोना संक्रमणका कारण आर्थिक रूपमा भार परेका दैनिक ज्यालादारी काम गर्ने श्रमिक महिलाहरूको अवस्था र अबको बाटोको विषयमा छलफल गऱ्यौँ। हामीसँग यो छलफलमा हुनुहुन्थ्यो जीफन्डको महिला कमिटीकी अध्यक्ष मिना गुरुङ। उहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद।
19
महामारीका बारे तपाईलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16601-3640 र एनसेल प्रयोगकर्ताले 9805-71236 नम्बरमध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 16601-3640 तथा 9805-71236।
हजुर, भोलि फेरि अर्को कुनै नयाँ विषयमा नयाँ अतिथिका साथ छलफल गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन समूहका सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।